اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ آج اس ہدایت ٹی وی کے خصوصی پروگرام کے اندر حجت الاسلام والمسلمین آگئی ہے سید سعادت زادہ تقوی، جو کہ مجلس وحدت مسلمین پاکستان صوبہ سندھ کے ڈپٹی سیکرٹری جنرل بھی ہیں۔ ان کے پاس تشریف لائیں اور ان سے کچھ سوالات اور ان کا تفصیلی انٹرویو یہاں کریں گے۔ آئے محترم، سب سے پہلے ہم چاہیں گے کہ آپ کی ابتدائی تعلیم کے جو منازل آپ نے طے کیے ہیں وہ کہاں سے طے کیے ہیں اور کن کن جگہوں سے آپ نے تعلیم حاصل کی؟
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے میں آپ کی ٹی وی چینل کا شکریہ ادا کرتا ہوں کہ انہوں نے یہ موقع عنایت کیا کہ میں اپنے کچھ عرائض کو اور کچھ چیزوں کچھ باتوں کو اپنے ان پاکستانی بھائیوں بہنوں کے نام کہ جو اس وقت ملک سے باہر زندگی بسر کر رہے ہیں، خواہ وہاں سکونیت اختیار کیے ہوئے ہوں یا تعلیم اور ملازمت کے لیے ملک سے باہر ہوں، ان کے لیے اپنے کچھ افکار اور نظریات کو ان کے سامنے پیش کر سکوں۔ ایک علمی گھرانے میں آنکھیں کھولنے کے بعد، ایک مذہبی گھرانے میں آنکھیں کھولنے کے بعد، ابتدائی تعلیم بی ایس سی کے بعد میں نے ظاہر تو اپنی جاب شروع کی تھی، لیکن اس کے بعد 95 میں پہلی دفعہ ایران گیا، اس کے بعد واپس آ گیا، پھر 96 میں میں دوبارہ ایران گیا اور 2010 تک وہاں تقریباً 14 سال کا عرصہ بنتا ہے جس میں زیر تعلیم رہا۔
اگر عزیزم، آپ طالب علمی سے پہلے جو کم گئے اس سے پہلے پاکستان میں ایک متحرک تنظیم کے جس نے انقلاب اسلامی کو صحیح انداز کے اندر متعارف کروایا، اس کے روح روا بھی رہے ہیں، کراچی کے امامیہ اسٹوڈنٹ آرگنائزیشن پاکستان کراچی ڈویژن کے صدر بھی رہے ہیں، آپ فعال ترین ذمہ دار دوست ہوا کرتے تھے۔ اس وقت کے حالات اور موجودہ حالات جو کراچی کے اور پورے پاکستان کی ملت تشیعوں کے حوالے سے نظر آ رہے ہیں، اس میں آپ کیا فرق محسوس کرتے ہیں؟
دیکھیے، اگر یوں کہا جائے تو بظاہر سے یہ کہا جائے گا سب سے اچھا زمانہ وہ ہے جب رسول اللہ حیات تھے، بظاہر یا آئمہ تحریر موجود تھے۔ اگر ہم اس زمانے کے زمانے سے موازنہ کریں گے کہ جناب وہ زمانہ اچھا تھا، زمانہ سارا اچھا ہوتا ہے، انسان اپنے عمل سے زمانے کا رخ تبدیل کرتا ہے، اپنا عمل قرار دیتا ہے اور اپنے ہاتھوں سے اپنی تبدیل لکھتا ہے۔ ہر زمانے کے اپنے حالات، شرائط، کنڈیشنز ہوتی ہیں جس کی بنا پر اسے پرکھا جاتا ہے۔ ہم یہ نہیں کہہ سکتے کہ یہ زمانہ زیادہ اچھا تھا، یہ زمانہ زیادہ برا تھا، لیکن پیارا یعنی معصومین کا موجود ہونا یا امام خمینی کا موجود ہونا یا علامہ عارف حسینی کا یا دوسرے مجاہدین کا جو اس وقت ہمارے درمیان نہیں ہیں، ان کی موجودگی بہرحال بدرجہ اولا ہمارے لیے قابل فہم ہے، قابل تصور ہے اور قابل ستائش ہے۔ لیکن اس کے ساتھ ساتھ جو چیز اہم ہے وہ یہ ہے کہ ہر زمانے کے اپنے مخصوص حالات ہوتے ہیں اور ہر زمانے میں جو سیاسی و جغرافی حالات ہوتے ہیں اس کے مطابق عمل کرنا ہی انسان کی کامیابی کی دلیل ہوتا ہے۔ بہت سے لوگ تو جو آئمہ کے زمانے تھے لیکن آئمہ کے دشمن تھے، تو صرف زمانہ اچھا، زمانے میں معصوم کی موجودگی ضروری نہیں ہے، بلکہ اس معصوم کی موجودگی کے ساتھ ساتھ اس کا ساتھ دینا، حق کا ساتھ دینا، حق کے مطابق عمل کرنا ضروری ہے۔ ممکن ہے بہت سے لوگ امام خمینی کے زمانے میں تھے لیکن انہوں نے امام خمینی کے ساتھ نہیں دیے مخالفت کی، تو امام خمینی کی موجودگی سے ان کو کوئی اثر ہونے والا نہیں تھا۔ اسی طریقے سے بہرحال وہ چونکہ اسلامی انقلاب کے آغاز کا زمانہ تھا اور اپنے عروج پہ تھی تمام باتیں، تو جوش و خروش خاص طور پہ پایا جاتا تھا پاکستان میں مسلمانوں کے اندر، خواہ سنی ہوں شیعہ ہوں، سب کی نگاہیں جمی ہوئی تھیں، مرکوز تھیں اسلامی انقلاب اور اس کے مستقبل پر، امام خمینی پر۔ غرض یہ کہ وہ زمانہ مختلف جہاد سے جو ہے وہ قابل تصور ہے ہمارے لیے، ایک انقلابیت تھی، ایک تحرک تھا، ایک بیداری تھی اور ظاہر بات ہے امام خمینی کی موجودگی خود ایک عارف ہونے کی حیثیت سے، ایک فلسفی ہونے کی حیثیت سے، ایک امام اور رہنما اور ہادی اور سیاستدان ہونے کی حیثیت سے، پھر نائب امام ہونے کی حیثیت سے ان کی موجودگی ہمارے لیے قابل فہم ہے اور ان کی ہر بات کا ایک اثر ہوتا تھا۔ سنی ہوں، شیعہ ہوں، کوئی بھی ہوں، حتیٰ کہ دنیا کے مختلف ممالک میں امام خمینی کی بات کو نوٹ کیا جاتا تھا اور لوگ اس سے بہت کچھ لیتے تھے، سیکھتے تھے۔ تو میں سمجھتا ہوں کہ ہر زمانے کے اپنے حالات ہیں اور اس وقت بھی اسلامی انقلاب بھی ہے اور امام کے نمائندے بھی ہیں، انقلاب کو چلانے والا رہبر اور رہنما بھی موجود ہے. تو ہم یہ دیکھنا ہے کہ ہم اس زمانے میں کیا واقعاً اللہ کی خوشنودی کے لیے، امام زمانہ کے انقلاب کے لیے اور اسلامی انقلاب کی بہتری اور پائیداری کے ساتھ ساتھ جو ہمارا رہبر ہے، جو ہمارا قائد و رہنما ہے، جو ہمارا پیشوا ہے، نائب امام ہے، کیا ہم اس کے ساتھ اسی طریقے سے سنجیدہ ہیں اور اسی تندہی کے ساتھ، مستعدی کے ساتھ اس کے ساتھ اس کی باتوں پر عمل پیرا ہیں. نہیں، یہ چیز ہے کہ جو انسان کے عمل کو ارتقا عطا کرتی ہے، اس کو ممتاز مقام دیتی ہے.
فقیر عظیم، آپ شہید کے بھائی ہیں جن کے لیے پاکستان کے اندر پہلے شہید ہیں جو ناول سے رسالت کے لیے انہوں نے جان دی، تو ہم چاہیں گے کہ تھوڑا سا ان کے متعلق بھی کچھ بیان کروائیں گے.
دیکھیے، یہ تو ایک بہت بڑا باب ہے شہید اور شہادت کے حوالے سے کہ شہید کیا چاہتا ہے. لیکن میں سمجھتا ہوں کہ شہید ناموس رسالت، شہید علیہ تقوی کو علم ہو چکا تھا یا وہ آگاہ ہو چکے تھے اپنی شہادت سے. یہی وجہ ہے کہ اپنی شہادت سے کچھ دن پہلے سے انہوں نے جو ہے اپنے گھر والوں کو، اپنی زوجہ کو مختلف اشاروں، بہانوں سے، کنایوں سے اس بات کی طرف آمادہ کیا، حتیٰ کہ وہ افراد جو ان کے ساتھ تھے، ساتھ کھڑے تھے، یہ جو ابتدائے ریلی سے ان کے ساتھ ساتھ تھے، انہوں نے کئی دفعہ اس بات کا تذکرہ کیا کہ شہید نے اس طرح کی باتیں کی ہیں. مجھے نہیں علم کہ ان کی شہادت کب ہوئی، اس لیے کہ جب یہ سارا سلسلہ شروع ہوا اور آنسو گیس اور فائرنگ، تو میں آگے جو لوگ نکل گئے تھے، میں ان کے پاس تھا اور امریکی سفارت خانے کے سامنے تھا اور وہاں پہ لوگوں کو کنٹرول کر رہا تھا، تو مجھے اطلاع ملی کہ کسی نوجوان کو گولی لگی ہے اور وہ زخمی ہوئے ہیں اور کسی نے کہا شہید ہوں. مجھے اس وقت تک علم نہیں تھا، لیکن جیسے جیسے مغرب کا اندھیرا پھیلنے لگا اور وہاں پہ پھر یہ خبر ملی کہ میرے بھائی کو گولی لگی ہے اور مجھ سے کہا گیا فوراً جو ہے وہ آغا خان اسپتال پہنچیں، تو میں سمجھتا ہوں کہ ان کو شہادت کا ایک تمنا تھی ان کی، اور رسول اللہ نے علی رضا کا نام تھا، جس طرح علی نے رسول اللہ کا دفاع کیا، اس طرح علی رضا نے بھی اس دور حاضر میں رسول اللہ کے ذات کے حوالے سے جو در حقیقت توہین کی گئی، اہانت کی گئی، اس پہ اپنی جان کو نذرانہ دے کر نہ صرف ملت تشیع کا سر بلند کیا ہے بلکہ پاکستان کا سر بلند کیا ہے. اور ہمیں فخر ہے کہ یہ پہلا شہید ہمارے مکتب سے ہے، مکتب جعفری سے ہے، کہ جو شہادتوں کا مکتب ہے، جو روایات کی پاسداری اور امانت کا مکتب ہے، اور اسی کو یہ فخر حاصل ہے اور ان شاء اللہ یہ رہے گا.
عالمی انقلاب کے حوالے سے اور ظہور امام زمانہ علیہ السلام کے حوالے سے چاہیں گے گفتگو فرمائیں.
دیکھیے، یہ بات تو طے ہے کہ منجی عالم بشریت، اس لیے کہ ہر مکتب میں، ہر آئین میں، ہر دین میں ایک نجات دہندہ کا، ایک منجی کا تصور موجود ہے. حتیٰ کہ ہالی ووڈ کی فلموں میں بھی اگر آپ مشاہدہ کریں گے تو سپر مین یا اسی جیسے دوسرے فرضی نام کو بھی نجات دہندہ کے عنوان سے پیش کیا جاتا ہے کہ وہ آخر میں تمام لوگوں کو نجات عطا کرتا ہے. اور میں نے کئی ایسے دستاویزی فلم دیکھی، ڈاکومنٹریز دیکھی ہیں کہ جس میں ہالی ووڈ کی فلموں کو تنقیدی نگاہ سے دیکھا گیا ہے کہ وہ کس طریقے سے امام زمانہ کے عالمی انقلاب سے توجہ کو ہٹانے کے لیے اس قسم کی فلموں سے لوگوں کے اذہان کو منحرف کرتے ہیں، توجہات کو ہٹاتے ہیں، ان کی ترجیحات کو متعین کرنے کی کوشش کرتے ہیں. غرض یہ کہ جو منجی عالم بشریت کا جو تصور ہے، اس کو سپر مین، اسپائڈر مین اور اسی جیسے دوسرے فردی ناموں سے چاہتے ہیں کہ ریپلیس کریں، بدلیں، تاکہ عوام جو ہے وہ یورپ کو اور امریکہ کو یا وہ افراد جو اس وقت پوری دنیا پر چھائے ہوئے ہیں میڈیا کے حوالے سے، ذرائع ابلاغ کے حوالے سے، انہی کو اپنا نجات دہندہ سمجھیں، ملجا والا سمجھیں. یہ بات طے ہے کہ امام موجود ہیں. یہاں پہ ایک بات میں چھوٹے سے عرض کروں گا کہ امام کے کو دو انداز سے یاد کیا جاتا ہے، امام مہدی موعود، یعنی وہ موعود یعنی جس کا وعدہ کیا گیا ہے. اہل سنت کے بھی امام مہدی کے تصور ہے، ان کے یہاں صرف موعود کا تصور ہے، یعنی جس کا وعدہ کیا گیا ہے. بعض لوگ کہتے ہیں کہ وہ پیدا ہوں گے، اور اسی وجہ سے ان کے یہاں بہت زیادہ سوالات ہیں، شبہ شبہات ہیں امام مہدی کی ولادت اور ان کی لمبی عمر کے بارے میں. ہمارے یہاں امام صرف موعود نہیں ہیں، موعود بھی ہیں موجود بھی ہیں. ظاہر سی بات ہے جو امام کو یہ سمجھتا ہے کہ وہ صرف موعود ہیں، آئیں گے تو اس کی کوئی تحرک، کوئی بیداری، کوئی موومنٹ نظر نہیں آتی. لیکن جو امام کو موعود کے ساتھ ساتھ موجود بھی مانیں، تو پھر وہ اپنے آپ کو اپنے آقا اور مولا، اپنے سرور اور امام اور حادی و پیشوا کی خوشنودی کے حصول کے لیے کوشش کرے گا. تو ہمارے امام موجود ہیں، بظاہر امام غائب ہیں، لیکن امام غائب نہیں ہے، ہم غائب ہیں، کیونکہ ہم اصل میں ان کو نہیں کر پا رہے. وہ اسی دنیا میں ہیں، اسی دنیا میں زندگی بسر کر رہے ہیں، اور یوں کہوں کہ اسی دنیا میں ہمارے ساتھ چلتے پھرتے ہیں، ہم انہیں دیکھ پاتے. تو ہم اس فاصلے کو ختم کرنا، اور یہ فاصلہ جو ہے وہ رؤیت سے، ظاہری نظر دیکھنے سے نہیں بلکہ عمل سے وابستہ ہے. طے یہ ہے، خدا نے یہ طے کیا ہے کہ امام سے ملاقات جو ہے وہ ممکن نہیں ہے، مگر یہ کہ کوئی ایک ایسا انسان جو بہت متقی پرہیزگار ہو، جس نے اپنے زمانے میں جھوٹ نہ بولو، شریعت کا پابند ہو. ہیں ایسے افراد، ہیں ایسے علماء، ہیں ایسے آیات اعضا مشتدین جنہوں نے زیارت کی ہے، اور جن کے بارے میں کہ انہوں نے زندگی میں کوئی مکرو کام بھی انجام نہیں دیا. تو اللہ مرشی نجف اور دوسرے آیات اعظام پر ایک لمبی فہرست ہے. یہ سلسلہ اس لیے رکھا گیا ہے کہ ہر کوئی یہ دعویٰ نہ کرے کہ ذرا میں امام سمجھتا ہوں، امام کا نمائندہ ہوں، میں امام کا سفیر ہوں، آئی مجھ سے بھی لیے. تو یہ ایک سلسلہ شروع ہو جائے گا دھوکہ دہی کا. تو اس کو روکنے کے لیے کہا کہ امام سے رابطہ رؤیت سے اور نظر سے دیکھنے سے نہیں ہے، بلکہ امام سے رابطہ عمل سے. جس کا جتنا عمل اچھا ہوتا چلے جائے گا، امام اس سے خود بخود قریب ہوتے چلے جائیں گے، امام کے خاص عنایات اس پہ اس کی زندگی میں شامل حال ہوتی رہیں گی. تو امام موجود ہیں، موعود بھی ہیں. ہم امام کو موعود کے ساتھ ساتھ موجود بھی مانتے ہیں، یعنی موجود ہے، حاضر ہے، ناظر ہے. این السبب المتصل بین الارض والسماء، وہ کہاں ہے سبب جو زمین و آسمان کے درمیان کنیکٹڈ پوائنٹ کا کام کر رہے ہیں، ایک پل کی حیثیت ہے، سبب متصل ہے. لولا الحجۃ لساخت الارض بہل، معصوم فرماتے ہیں کہ اگر حجت الہی نہ ہو تو پھر زمین اپنے اہل کے ساتھ، اپنے تمام مکینوں کے ساتھ تباہ و برباد ہو جا رہے ہیں. اس بنا پر امام موجود ہیں اور بہت ساری نشانیاں پوری ہو چکی ہیں، بہت سی پوری ہوں گی اور ہونے والی ہیں. بہرحال ہم وقت کا تعین نہیں کر سکتے، لیکن یہ بات طے ہے کہ جو امام کو موجود مانتا ہے اور اس کے لیے کام کرتا ہے، اس کا عمل کچھ اور ہوگا. جو امام کو صرف موعود مانتا ہے کہ امام آئیں گے، کریں گے، ہوگا، دیکھا جائے گا، اس کا عمل کچھ اور ہوگا. واضح سی بات ہے. اور میں نے ایک کتاب ترجمہ کی ہے، آیت اللہ استاد محترم تفسیر کے استاد تھے، بہرحال ان کا نام بھی میرے ذہن سے نکل گیا تھا، آیت اللہ جواد عاملی تفسیر میں ہمارے استاد رہے ہیں، آیت اللہ احمد خاتمی جو امام جمعہ بھی ہیں، بہرحال نام ذہن میں آ رہے ہیں. وہاں طوالت کے سبب میں نے نام نہیں لیے تھے. یہ وہ افراد ہیں جن کے درسِ تفسیر میں ہم شریک رہے ہیں، جس سے فائدہ کہ تو ان کی کتاب ہے امام مہدی موجود موعود. تو اس کی کچھ حصوں کا ترجمہ کیا ہے، لیکن بس کچھ بد نصیبی کے بد توفیقی کے ترجمہ موجود ہے، لیکن جو ہے وہ کچھ مالی وسائل کی وجہ سے، کچھ وقت کی کمی کی وجہ سے پرنٹ نہیں ہو سکی. اسی طریقے سے خود میں نے ایک تحقیق کی تھی دعائے عہد جو امام جعفر صادق سے منسوب ہے امام زمانہ کے لیے، اس کی شرح لکھی تھی. اس میں بھی آٹھ گروہ کا تذکرہ موجود ہے امام کے انقلاب کے لیے کام کرنے والوں کے لیے، کہ وہ آٹھ گروہ کون سے ہیں جو امام کے لیے کام کر رہے ہیں. وہ بھی تقریباً آخری مراحل سے گزر چکی ہے، بس اس کو چھپنا ہے. لیکن یہ کہیں کہ وسائل بھی ہیں اور کچھ وقت کی کمی رہی، کچھ بد نصیبی رہی کہ نہیں ہو سکا. یہ علمی کام میرے ہمیشہ سے کوشش کا انجام دیتا رہا ہوں. ابھی بھی اپنی اس بیماری کے زمانے میں جتنا بدن اجازت دیتا ہے میں مختلف کاموں کو انجام دیتا رہتا ہوں. خدا سے دعا ہے کہ اتنی توفیق ضرور دے کہ یہ کام جو ہے مندرجہ پہ آ سکے. تو اس میں بھی انہوں نے جو ہے آیت اللہ جواد عاملی نے بڑی خوبصورت بحث کی ہے امام کے انتظار پر، کہ انتظار کرنے والوں کی کیا حقیقت ہے، انتظار کسے کہتے ہیں، مثبت انتظار کیا ہوتا ہے، منفی انتظار کیا ہوتا ہے. تو ہمیں ایک عالمی انقلاب کے لیے جانا ہے، اور ظاہر بات ہے کہ جب وہ عالمی امام ہے، انٹرنیشنل لیول پہ آئے گا، جو کچھ بھی ہوگا صرف एक कबीले, एक कौम और एक अशीरे के लिए नहीं होगा, बल्कि वो तमाम इंसानियत के लिए इमाम होगा, पूरी इंसानियत का आलमगीर इमाम होगा। तो उसका मतलब है कि हमें फिर उसी नहज पर जाकर अपनी ज़हनी सतह को उसी इर्तकाई मनाज़िर तय करते हुए अपनी इल्म, अपनी ज़हनी सतह को वहाँ ले जाने की ज़रूरत है। अगर हम सिर्फ मोहल्ले में और गली में और अपने इंस्टीट्यूशन में और अपने इदारे में और अपने अंजुमन में और अपनी जमात और तंजीमों में कैद रहे तो हम उस इर्तकाई सफर को हासिल नहीं कर सकेंगे या नहीं पहुंच सकेंगे। लिहाजा उस आलमी इनकलाब के लिए, उस आलमी इमाम के लिए फिर हमें आलमी सतह पर समझने की ज़रूरत है, आलमी इंटरनेशनल पॉलिटिक्स को समझने की ज़रूरत है, सियासी हालात हैं और उसके अलावा जोग्राफी हालात हैं, हर मुल्क के हालात हैं, इन सब को समझने की ज़रूरत है ताकि इमाम ज़माना के लिए काम कर सकें। लेकिन सबसे पहली निशानी जो इस्लामी इनकलाब के लिए जो इमाम ज़माना के हाथों में रोनुमा होगा और जिसकी दाग बेल डाली जाएगी, अल्लाहुम्म जअलनी मिन अंसारी व आवानी, असहाब नहीं कहा अल्लाहुम्म जअलनी मिन असहाबी। क्यों? असहाब में और अंसार में फ़र्क है। सहाबी हमारे यहाँ उसको कहा जाता है जो हालत ईमान पर मासूम के साथ रहे, ज़िंदगी बसर करे, उसी पे जान दे, वो सहाबी कहा जाता है। एक मुख्तसर एक जाम तारीफ ये है, बहरहाल और भी इसमें डिटेल्स हैं जो मैं बयान नहीं करना चाहता, लेकिन एक मजमू तारीफ। लेकिन अंसार कैसे कहा जाता है? नुसरत, मदद करने वाले को। हम ये नहीं कहते खुदा हमें इमाम ज़माने का असहाब में सवार है, यानी मुमकिन है मेरी ज़िंदगी वफा ना करे, मैं मर जाऊँ 200 साल बाद, 400 साल बाद, 1000 साल बाद इमाम का ज़हूर, मुझे नहीं मालूम। तो मैं ये नहीं कहूँगा, मैं कहूँगा अल्लाहुम्म जली इमाम बजाय कि तुम दुआ करो कि तुम इमाम की नुसरत करने वालों, खा उनके ज़माने में हो, खा इस ज़माने में, किस ज़माने में। एक हदीस है मासूम की, यह इमाम हुसैन से है या इमाम सादिक से है, बहरहाल मासूम से हदीस है, लौ अदरक्तुहु लखदमतु अय्याम हयाती। आयतुल मिसबाह यज़ीद आफ्ताब विलायत नामी किताब है, उसका मैं मुताला कर रहा था तो उसमें यह हदीस है और मैं समझता हूँ कि बेहतरीन किताब है और तर्जुमा होना चाहिए। तर्जुमे के वाले से मेरा काफ़ी तजर्बा है, बहुत चाहता हूँ कि बहुत सारी किताबों तर्जुमा हों पहुँचे, लेकिन बस वो वक्त और सेहत बाज़ अवकात और मसरूफियत इजाज़त नहीं देती हैं। तो उसमें भी उन्होंने कहा लव अदरक तो लदम तो अयम हयाती, कि अगर मासूम फरमाते अगर मैं 12वीं हुज्जत का ज़माना दर्क करूँ पाऊँ तो मैं पूरी ज़िंदगी उनकी खिदमत करूँ। यानी एक मासूम के लिए कह रहा है, क्योंकि पूरा هو الذي ارسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله, वो ही अल्लाह जिसने रसूल को हिदायत और दीन हक के साथ भेजा, ليظهره على الدين كله, जाहिर करे, जाहिर करने से मुराद जाहिर करना नहीं है, जाहिर यानी गलबा दे तमाम आदियान आलम पर। तो गलबा तो हासिल नहीं हुआ, गलबा कब आएगा? जब बारे में हुज्जत आएगी, जबरदस्त इमाम ज़माना का ज़ुहूर होगा, मुंजाली शरीयत का, उस पर गलबा होगा। तो हमें काम करना है अपने अपने ज़माने में, हमने बीज बोना है, हमने काम करना है, फल देखे ना देखें हमें नहीं पता। जैसे एक बाप अपने बच्चों के लिए घर बनाना शुरू करता है, बाज़ औक़ात वो घर बना तो उसमें रहता भी है बच्चों के साथ ज़िंदगी भर, बाज़ औक़ात वो घर बनने से पहले ही दुनिया से चला जाता है, वो अपने हिस्से का काम करके चला गया। हमें भी अपने हिस्से का काम करना है। अल्लाहुम्म जअलनी मिन अंसारी, पहला गिरोह जो ईमान का है उसमें नुसरत है। और नुसरत ईमान की ज़रूरी कि इमाम मौजूद हों बज़ाहिर वनफ़ से नफ़ीद बिलमुशाफ़ा फिज़िकली, तो मैं उनकी नुसरत नहीं। ईमान की नुसरत क्या है? यानी दीन की नुसरत, यानी इंसानियत की नुसरत, यानी मज़लूम की हिमायत, यानी ज़ालिम की मुखालफत, यानी हर दौर के यज़ीद को बुरा कहना, हर दौर के मज़लूम को और हर दौर के हुसैन की हिमायत का ऐलान करना, ये है ईमान की नुसरत। क्योंकि ईमान का हम गम दीन और दीन का निफाक है, ईमान का हम गम खुदा है, ईमान का हम गम खुदाई मैसेज को, तौहीद को लोगों तक पहुँचाना है। इस बिना पर इमाम की नुसरत करना चाहते हैं, हम भी तड़प होनी चाहिए कि खुदा को राज़ी करें, इमाम को राज़ी करें, और इमाम और खुदा को राज़ी करने के बाद हम जो हैं इमाम के जो मकासद हैं, जो अज़ल मिन शम्स है, जो नहलुल्लागा आपकी बड़ी पड़ी है, ज़ालिम की मुखालफत और मज़लूम की हिमायत, वाज़ी तौर पर मौजूद है, उसको लेके चलें। आज फलस्तीन में जुल्म हो रहा है, पाकिस्तान में जुल्म हो रहा है, कश्मीर में जुल्म हो रहा है, अफगानिस्तान में जुल्म हो रहा है, गले काटे जा रहे हैं, तालिबान को जो है वो दहशतगर्दी की सबसे निकाल के जो है लोग जो है वो अमन पसंद शहरी बना रहे हैं, लोग आज करबला को जो है वो दो शहजादों की और जंग कह रहे हैं, दो असहाब की जंग कह रहे हैं, ये सारे मीडिया आपके सामने हैं। और वो लोग जो हमेशा तराने पड़ते हैं तालिबान तालिबान के, आज जब तालिबान ने उनको ओन किया तो वो मुझ बातें कर रहे हैं। तो ये सारी बातें हैं, ये जुल्म है, ये भी जुल्म है, इंसानियत का जुल्म है, कभी जो है वो चर्चों पे हमले हो रहे हैं, कभी दूसरे अकलीत पे हमले हो रहे हैं, और अल्हम्दुलिल्लाह खुदा ने तौफीक दी कि सबके पास जाने का इत्तेफाक हुआ और सबने इस चीज़ को बहुत लाइक किया कि मकतब तशय्यु की तरफ से जो है वो हमेशा मुस्बत आवाज़ उठती है। तो ईमान की नुसरत करनी है, आलिम इनकलाब अगर हमें लाना है और हमें उसके हम जहत होना है, डायरेक्शन में जाना है, तो हमें ईमान की नुसरत करनी होगी। और नुसरत का पहला दर्जा ये है कि अप टू डेट कर रहा हूँ आपको इल्म के लिहाज से, मालूम के लिहाज से। मैं अक्सर कहता हूँ कि आप गूगल पे जाकर कोई भी एक लफ्ज़ लिखें, वर्ड टाइप करें, तो आपको उसका माना बता देगा कहाँ कहाँ क्या क्या दुनिया में मौजूद है, किस किस हवाले से मौजूद है। लेकिन वो ये नहीं बताएगा आपको गूगल कि ये सही भी है गलत है, हक है या बातिल है, ये कौन, ये इमाम बताएगा आपको। गूगल हमें इंफॉर्मेशन का एक मजमुआ तो दे देगा, जखीरा तो दे देगा, लेकिन सही और क्योंकि या तो इंसान इंतहा मुस्तनद हवाले से किसी चीज़ को सर्च करके देना, ये इंतहा मुस्तनद है। लेकिन इंटरनेट सबकी दस्तरस में, मैं एक माना देता हूँ, आई एक माना देते हैं, कोई और कोई और माना दे देता है तहकीक करके, रिसर्च करके, तो मुझे नहीं पता इसमें कौन सी चीज़ जो है सही, कौन सी चीज़ गलत है। इसलिए आप देखेंगे बहुत से कामों के बारे में आपको मुख्तलिफ राय पाई जाती है, एक हलाल कहता है, एक हराम कहता है। तो गूगल मालूम का जखीरा इंफॉर्मेशन देगा, लेकिन सही गलत नहीं बताएगा। सही गलत के लिए खुदा, रसूल, इमाम या ना इमाम के पास जाना, आपको मुश्तक के पास जाना, मुझे बताएगा कि क्या चीज़ गलत है क्या। अल्लाहुम्मा जअलनी मिन अंसारिही, इमाम की नुसरत करनी है, अपडेट करना है, इल्म हासिल करना है, क्या जिम्मेदारी, कैसे जिम्मेदारी, हम क्या कर सकते हैं और हमारा क्या वजीफा बनता है, क्या ड्यूटी है। हम पाकिस्तान में हैं तो क्या, हम बाहर हैं तो क्या, हम तालिबे इल्म हैं तो क्या, हम प्रोफेसर टीचर हैं, हम किसी भी शोबे ज़िंदगी और फील्ड ऑफ लाइफ से हैं, हमारी क्या जिम्मेदारी बनती है। तालिबे इनकलाब के लिए हमें अपने आप को तैयार करना होगा, और वो सिर्फ अमल से, फिक्र से और अपने आप को आमादा करने के जरिए।
जी सर, हम चाहेंगे कि क्योंकि आप नौजवानों नौजवानों के अंदर ज़्यादा मकबूल हैं, मकबूल में वैसे तमाम ही मकतब है, मकतब के लोगों के अंदर है, नौजवान आपकी बात को ज़्यादा सुनते हैं, नौजवान के आइडिया आलिम दीन है, तो हम चाहेंगे कि मिल्लत के नौजवानों के लिए कोई पैगाम।
देखिए, मैं अभी अय्याम अज़ा के आखिरी, यूँ कहूँगी अय्याम सफ़र के आखिरी दिनों में मैंने एक खमसा था, वो खमसा तो नहीं हुआ, वो सैर रोज़ा मजालिस हो गई जो सकाफती अलगार के उनवान से मैंने पढ़ी थी, वो गलत इंटरनेट पे मौजूद हैं, shiatv.net पे मौजूद होंगी वो सकाफती अलगार के हवाले से। तो मुझे तो देखने के इतफाक़ नहीं हुआ, लेकिन वो मौजू मुझे याद है कि वहाँ पर मैंने इस कस्म गुफ्तगू की थी, इसको जो हालात हैं, और एक किताब का मैंने तर्जुमा किया था कई साल पहले, चार पाँच साल पहले, आयतुल्लाह नस्म यसी की तरह सकाफती अवहार उर्दू में मौजूद है और नेट पर मौजूद है, उसमें उन्होंने काफ़ी सिर हसर गुफ्तगू की है। वो मेरा महवर था गुफ्तगू का और वो मेरा सोर्स था। उसके अलावा आयतुल्लाह खान ने की किताब है तहजुम फरंगी, यानी सकाफती अवहार या सकाफती हमले, उसमें भी उन्होंने बहुत सारी चीज़ों को बयान किया है। इसी तरीके से नौजवानों के हवाले से रहबर मौज़म की किताब है, फिर मैं कहूँगा कि मेरी बदतौफीकी है, एक किताब बेहतरीन किताब है रहबर मौज़म की, तालीम तरबियत के उनवान से बच्चे नौजवान और जवान, उसका तकरीबन ये समझे कि 70% तर्जुमा हो चुका है, लेकिन वही ये 30% फैसले बाकी। अगर वो किताब मंजर आम पे आए तो मैं समझता हूँ कि नौजवानों, बच्चों, नौजवानों और जवानों के हवाले से बेहतरीन किताब है, और बड़े एक बहुत ही उसका जो विजन है, उसका जो चश्मानदाज जिसको कहते हैं हम, उसका जो उफक है वो बहुत ज़्यादा है, राहगुशा है, यानी वो क्लीदी बातें हैं, की पॉइंट्स हैं उसमें, और उससे मज़ीद चीज़ों को खोला जा सकता है और उसको हम अपने लिए राहगुशा और राह खोलने वाला और गाइड बुक के तौर पर ले सकते हैं। बहरहाल तो उसमें भी यही है, नौजवानों के हवाले से सबसे पहली चीज़ तो ये है कि माशा आप भी नौजवान हैं, और नौजवान का ताल्लुक सही है कि सिन साल से होता है, लेकिन हदीस में कि असहाब उल मेहदी शबाब हूँ, इमाम जमान है कि जो सहाबी होंगे, जो असहाब होंगे, जो उनके साथ होंगे, सब के सब जवान होंगे। ये जवानी बज़ाहिर जिस्मानी माना में भी है और रूही माना में भी है। यह कहा जाता है कि जन्नत में सब जवान होकर जाएंगे, तो जवानी का ताल्लुक सिन साल से भी होता है, और जैसे कि हदीस में है कि जब इंसान, जब एक नौजवान 20 साल का हो जाता है, एक लड़का लड़की, तो एक फरिश्ता रात को उनके पास आके आवाज़ देता है, या अपना आयुश्रीन जिद्द व जिद, 20 साल के नौजवानों, 20 साल हो गए तुम्हारी जिंदगी को, और जल्दी करो, दौड़ो, जागो, बेदार हो जाओ, जिद्दू व जितेंदू, कोशिश करो और सरतोड़ कोशिश करो। इज्तिहाद सरतोड़ कोशिश को जाता है, बेहतरीन मशक्कत और मेहनत को कहा जाता है। बिल्कुल ऐसे ही कि जैसे आपको बॉर्डर लाइन नजर आ रही होती है, फिनिश पॉइंट जो होता है यहाँ पे आपने करनी है, और आपके साथ कई अफराद होते हैं, और फिर आपने भरपूर कोशिश होती है, या आखिरी गेंद पर जो है वो छक्का लगाना या चौका लगाना, तो भरपूर कोशिश होती है, इसको इज्तिहाद कहा जाता है, यानी उर्फ आम। इस बिना पर मैं ये समझता हूँ कि क्यों कहा जाता है कि 20 साल गुजर गए, 20 साल कम हो गए। हमारे यहाँ लोग खुश होते हैं, सालगिरह मनाते हैं कि 20 साल मिसाल के तौर पर हो गए, ठीक है ना, 20 साल का बच्चा हो गया है, 20 साल कम हो गए जिंदगी को। मिसाल बिल्कुल ऐसे ही है कि जैसे एक बच्चा एग्जामिनेशन हॉल में मौजूद है और वो अपने पेपर देने शुरू, 3 घंटे का पेपर है, 10 मिनट, आधा घंटे गुजर हो गया जनाब, आधा घंटे गुजर गया, अब 2.5 घंटे बाकी हैं, फिर आधा घंटे गुजर गया, 1 घंटे गुजर गया, 2 घंटे बाकी हैं, तो वो उसकी खुशी उस वक्त सही होगी कि जब वो सवालात के जवाब दे रहा है वो, इल्ला वक्त गुजरना इम्तिहान के कमरे में अगर उसने जवाब नहीं दी तो वो कम हो रहा है। तो हमारे तो नौजवानों की सबसे पहली चीज़ यही है कि वो अपनी नौजवानी की कदर करें, ये वक्त, ये निशात, ये शादाबी, ये तरावत, और ये वलवला, ये लगन, ये तड़प, ये स्पिरिट, ये मोहब्बत, जो कुछ तो खुदा ने इनको दिया है, ज़िंदगी को खूबसूरत दिया है, और ज़िंदगी की बाहर का ज़माना हदीस में तो नौजवानी है कि जब इंसान की ताकत, तवानाई, हर चीज़ अपने उरूज की होती है, तो इस ज़िंदगी कदर करें, इसको खुदा के लिए, खुदा के हुक्म के मुताबिक गुजारने की कोशिश करें, और इल्म हासिल करें, और इसी ज़माने में जो है वो तकवा, परहेजगारी, दीन खुदा के अहकाम पर अमल करने को अपना लिए मतमई नज़र करार दें, ताकि इस तरीके से जो है वो आगे बढ़ें। और इसके साथ साथ सियासी सूझबूझ ज़रूर अपने अंदर पैदा करें। मैं ये नहीं कहता कि सब के सब सियासत में दाखिल हो जाए, सियासतदान बन जाए, नहीं, लेकिन सियासी सूझबूझ होनी चाहिए। इमाम हसन अलैहिस्सलाम के ज़माने में लोगों में सियासी सूझबूझ नहीं थी, शऊर नहीं था। इमाम खुमैनी और रायबार मुअज़्ज़म, ये दूसरे फकहा जिन्होंने इराक में, ईरान में, दूसरे इलाकों में कोशिश की, ममालिक में कोशिश की हैं, कामयाब हुए हैं, तो वो सियासी सूझबूझ की वजह से था। इमाम खुमैनी कोई किसी पॉलिटिकल यूनिवर्सिटी के इंस्टीट्यूशन के पढ़े हुए कोई सियासतदान नहीं थे। ये लोग, आप तो मजामीन हैं आपके, सब्जेक्ट्स हैं आपके, थीसिस होते हैं, आप तहकीक करते हैं, पॉलिटिशियंस को पढ़ते हैं, उनके नज़रियात को पढ़ते हैं, मुख्तलिफ इज़्म्स को मुताला करते हैं, फिर जाके आप अपनी नज़र देते हैं, हुक्म नहीं कहाँ से पढ़ा था, लेकिन सियासी सूझ थी, बूझ थी, शऊर था, बेदारी थी, वही चीज़ जो है वो इस बात का सबब बनी कि उन्होंने एक इस्लामी इनकलाब को, तो सियासी सूझ बूझ को अपने अंदर पैदा करें, और हालात का तजिया करने में, एनालाइज करने में महारत हासिल करें, ताकि वो धोखा न खाएं उन तमाम जमातों से, उन तमाम अफराद से जो तशय्यु का नाम लेकर तशय्यु को नाबूद करना चाहते हैं, या तशय्यु को अपने मजमू मकासद के लिए इस्तेमाल करना चाहते हैं। तो नौजवानों के पैगाम ये कि तालीम है, तरबियत है, तज़किया है, वर्जिश है, सियासी सूझबूझ है, ये तमाम वही चीज़ें हैं कि जो इस्लाम ने भी जिन्हें दर हकीकत एक अच्छे तरीके से नौजवानों के सामने रखा है कि अपने अंदर ये तमाम चीज़ें पैदा करो, ताकि कामयाब इंसान बनो। अच्छी सोच अच्छे जिस्म को जन्म देती है, और अच्छा जिस्म जो है वो अच्छी सोच को जन्म देता है। इस बिना पर ये तमाम चीज़ें जो हैं लाजिम मलजूम है एक नौजवान के लिए, इस्लामी बेदार नौजवान के, खुसन वो नौजवान जो इमाम ज़माने के इनकलाब में कुछ कारामत काम अंजाम देना चाहता है, मुफीद बनना चाहता है, अपनी सलाहियतों को दर हकीकत बरूएकार बनना चाहता है, तो मेरी तमाम नौजवानों से, ख्वाह वो पाकिस्तान में हो, ख्वाह वो दुनिया के किसी भी गोशे में हो, आए इस्लामी इनकलाब के लिए, इमाम ज़माने के इस्लामी इनकलाब के लिए दर हकीकत हमारा साथ दें, जो काम हमने शुरू किया है उसमें हमारे हम आवाज़ हों, और इसमें कोई जमात नहीं है, कोई तंजीम नहीं है, कोई पाबंदी नहीं है, कोई हदूद नहीं है, सरहदें नहीं है, इमाम ज़माने के लिए जो शख्स भी काम करना चाहता है आए, साथ दे, रब्ता करें हमसे, ہم اس کو مختلف کام بتائیں گے کہ آپ امام زمانہ کے انقلاب کے لیے یہ کام کر سکتے ہیں. اور میں سمجھتا ہوں نوجوانوں میں صلاحیت موجود ہے اور الحمد للہ جو ہے انہوں نے کیا ہے, اپنا تجربہ بھی کیا ہے. انشاءاللہ دوبارہ نئے سرے سے اس کام کو آغاز کرنے کا ارادہ کیا ہے, سر اس کو آغاز کریں گے انشاءاللہ. اور خدا و اللہ ہم سے دعا ہے کہ وہ ہماری ان کوششوں کو خلوص نیت کے ساتھ انجام دینے اور اسے اپنی بارگاہ میں قبول فرمائے, اور تاکہ ہم روز قیامت خدا کے سامنے سب کو ذرائع ابلاغ اور میڈیا کا انسانی زندگی میں کردار اور اس کا رابطہ اور رشتہ بہت گہرا ہے. انسان جب سے پیدا ہوا ہے وہ مختلف حوالے سے اپنی بات کو مختلف انداز سے اپنے محفوظ ضمیر کو اور مختلف حرکات و سکنات اور باڈی لینگویج کے ذریعے سے اپنے خیالات کو عمل کے ذریعے سے لوگوں تک پہنچانے کی کوشش کرتا رہا ہے ہر دور اور ہر زمانے میں. لیکن اس زمانے میں الیکٹرانک اور پرنٹ میڈیا کا جو اپنا کردار ہے وہ عظیم شمس ہے. اس کے مثبت پہلو بھی انسانی ارتقاء میں جہاں کردار ادا کر رہے ہیں, اسی طریقے سے اس کے منفی پہلو بھی انسانی زوال اور انحراف کا سبب بن رہے ہیں. ایسے دور میں ایسے زو معانی آلات و وسائل کو استعمال کرتے ہوئے ان کے مثبت پہلوؤں کو اور ان کے در حقیقت اچھے انداز کو لے کر عوام تک پہنچانا ایک قابل ستائش فیل ہے. اور میں سمجھتا ہوں کہ اس ضمن میں جو جو افراد جہاں جہاں دام دل میں سخن کام کر رہے ہیں, میں سمجھتا ہوں کہ وہ قابل ستائش ہیں. انہی ناموں میں سے ایک نام ہدایت ٹی وی کا ہے کہ جو مومنین اور بالعموم تمام انسانیت کو مختلف لینگویجز میں مختلف زبانوں میں ہدایت پہنچانے کا کام انجام دے رہا ہے. ہدایت ٹی وی جیسے کہ مجھے بتایا گیا ہے کہ وہ 150 کے قریب ممالک میں دیکھا اور سنا جاتا ہے, اور یہ خوش آئین بات ہے کہ 150 کے قریب ممالک میں مختلف زبانوں میں دنیا کی مختلف زندہ زبانوں میں پروگرام پیش کرنا ایک بہت ہی بنیادی کام ہے. یوں ہم یہ کہہ سکتے ہیں کہ جس کی وجہ سے نہ صرف یہ کہ مکتب تشیع سے تعلق رکھنے والے افراد بلکہ عام مسلمان حتیٰ غیر مسلم کافر اور اسلام کو نہ ماننے والے افراد بھی در حقیقت اسلام کی حقانیت کا پیغام سن کر اپ ٹو ڈیٹ ہو رہے ہیں, مسلمان ہوئے ہیں, انہوں نے مکتب تشیع کو قبول کیا, مذہب حق کو قبول کیا, اور الحمدللہ انہوں نے اس بات کو مد نظر رکھا. اور انہی پروگراموں کی وجہ سے, اسی چینل کی وجہ سے اور دوسرے ذرائع ابلاغ اور میڈیا کے ذریعے سے مذہب حق کو قبول کیا, تو یہ بہت ہی اچھا کام ہے. اس سلسلے میں میں ہدایت ٹی وی کی ٹیم کو مبارکباد پیش کرتا ہوں, ہر وہ ٹیم جو اس ضمن میں کام کر رہی دنیا کی کسی بھی گوشے کنار میں. دوسری بات یہ کہ ہم سب کو چاہیے کہ ہم سب ایسے فلاحی ایسے ہدایتی پروگراموں کے لیے وقت نکالیں جس کو جتنا ظرف ہے وہ اسی حساب سے اس میں اس کار خیر میں حصہ لے گا, فخر دے, پیسہ دے, اپنی خدمات کو پیش کرے, ماہرانہ صلاحیتوں کو بروئے کار لائے. انشاءاللہ خدا سے دعا ہے کہ ہمیں بھی ہدایت یافتہ کرے اور ہمیں ہدایت کا پیغام پہنچانے اور لوگوں کو ہدایت یافتہ کرنے کی توفیق عطا فرمائے. ہدایت سب کی دعا ہے, اہدنا الصراط المستقیم, کہ خدا سیدھے راستے کی ہدایت ہر آن اور ہر لمحے, صرف نماز میں نہیں, ہر آن اور لمحے, تو ہم ٹی وی پہ ہوں کہیں پر بھی ہوں, خدا ہمیں ہدایت دے, ہدایت کی بات کہیں, ہدایت کی بات سنیں اور ہدایت کی بات پر عمل کریں ان شاء اللہ.
بہت شکریہ صاحب, ہم بہت زیادہ مغرور و مشہور ہیں کہ آپ نے قیمتی وقت میں سے ہمارے اس ٹی وی چینل کے لیے وقت نکالا اور خصوصی انٹرویو کے لیے تشریف لائے.